नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। साथमा छौ यशोदा अधिकारी र श्रेया नेपाल। आज मिति 2078 साल माघ 14 गते शुक्रबार, माघ कृष्ण एकादशी तिथि। तदनुसार सन् 2022 जनवरी 28 तारीख, नेपाल सम्बत 1142।
आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकाले फरक फरक विषयलाई मुख्य खबरका रूपमा छापेका छन्। गोर्खापत्र दैनिकबाट कार्यक्रमको शुरूआत गरौं। गोर्खापत्र दैनिकले संविधान बमोजिम स्थानीय तहको निर्वाचन हुनुपर्छ शीर्षकमा मुख्य खबर बनाएको छ। स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने सन्दर्भमा अहिले राजनीतिक वृत्तमा बहस चुलिएको छ। सरकारले स्थानीय तहको निर्वाचन संविधानको मर्म र भावना अनुसार गर्ने प्रश्न पारिरहँदा प्रतिपक्षी दल लगायत केही कानून व्यवसायीका अधिवक्ताले त्यसमा संशय पैदा गरेको छ। बहस स्थानीय निर्वाचन आगामी वैशाखमै गर्ने कि असोजमा गर्ने भन्ने विषयमा केन्द्रित रहेको छ। वरिष्ठ कानून व्यवसायीले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ। 2074 वैशाख असार र असोज गरी तीन चरणमा भएको स्थानीय तह निर्वाचन एकैसाथ गरे आर्थिक रूपमा पनि सजिलो हुने उनीहरूको राय रहेको छ। वरिष्ठ अधिवक्ता यदुनाथ खनालले 2074 सालमा तीन चरणमा गरिएको स्थानीय तहको निर्वाचन अहिले एकै चरणमा गर्न सकिने बताउनुभयो। त्यसका लागि संविधानको भावना विपरीत रहेको स्थानीय तह सम्बन्धी ऐन संशोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। उहाँले 2073 तीन चरणमा चुनाव भए पनि अहिले आवश्यकताको सिद्धान्त अनुसार एकैपटक गर्न बाधा नहुने तथा संविधान र ऐनमा बाजियो भनेर बहस गरिरहनु नपर्ने राय दिनुभयो। खनालले 2073 असोजमा स्थानीय तहको अन्तिम चरणको निर्वाचन भएको बताउनुहुँदै त्यही मितिलाई आधार मानेर निर्वाचनमा जान सकिने बताउनुभयो। उहाँले भन्नुभयो, शाब्दिक व्याख्याको नियमले काम नगरे गोल्डेन रूलमा जाने हो। तीन चरण मध्ये अन्तिम चरणको निर्वाचन असोजमा भएको हो। सबै समान रूपमा गर्नुपर्ने भएकामा पहिलो पटक गरियो। अहिले एकैपटक गर्ने भनेर सरकारले अध्यादेश ल्याएर एकैपटक गर्न आपत्ति छैन। कानून संशोधन गरेर एकरूपता ल्याउनु पर्ने बताउँदै वरिष्ठ अधिवक्ता खनालले भन्नुभयो, अस्पष्ट भएको कानूनको तर्जमा गर्ने अधिकार व्यवस्थापिकाले राख्दछ। कानून बनाउनु पर्यो तर बदनियत राखेर कानून बनाउनु भएन। त्यसलाई लोकतान्त्रिक अभ्यास मानिँदैन। संविधानमा भएको व्यवस्था अनुसार अघि बढ्न सरकारलाई सुझाव दिँदै उहाँले भन्नुभयो, मूल कानून स्वीकार्य हुन्छ, मूल कानून नै कार्यान्वयन हुन्छ। अरू ऐन कानून बाजिए तिनीहरूले मान्यता प्राप्त गर्न सक्दैनन्। उहाँले बताउनुभयो, संविधान बमोजिम स्थानीय तहको निर्वाचन हुनुपर्छ गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहिबार भेट गरी सरकारले सम्पादन गरेका कार्य र समसामयिक विषयमा जानकारी गराउनु भएको छ। राष्ट्रपतिसँग प्रधानमन्त्रीले गर्नुभएको यो भेट नियमित भएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्रीले कोविड 19 नियन्त्रण रोकथाम र उपचारका विषयमा सरकारले चालेका कदमबारे राष्ट्रपतिलाई अवगत गराउनु भएको थियो। राष्ट्रपतिले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भइरहेको र निर्वाचन आयोगले मिति घोषणा गर्नका लागि सरकारसँग गरेको आग्रहबारे पनि चासो राख्नु भएको बताइएको छ। प्रधानमन्त्रीले सरकार संविधान अनुसार तीनै तहको निर्वाचन आगामी वर्ष सम्पन्न गर्न प्रतिबद्ध रहेको र अन्य दलसँग छलफल भइरहेको जानकारी गराउनुभयो। राष्ट्रपति प्रधानमन्त्री भेट शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ।
नेपाली कांग्रेसले कार्य सम्पादन समिति गठनका लागि शुक्रबार दिउँसो 3 बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ। विधान अनुसारका निकायहरू गठन नगरी फेरि पनि कांग्रेस विधि र पद्धति बाहिरबाट सञ्चालन हुन लागेको भन्दै आलोचना शुरू भएका बेला केन्द्रीय कार्य सम्पादन समिति गठनका लागि बैठक बोलाइएको हो। बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठताका आधारमा कार्य सम्पादन समितिका नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गर्नुभएको छ। सभापति देउवाले पूर्व पदाधिकारी केही नेताको नाम कार्य सम्पादन समितिमा प्रस्ताव गर्ने जानकारी दिँदै स्रोतले भन्यो, कार्य सम्पादन समितिले आज नै पूर्णता भने पाउँदैन। कार्य सम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ। पार्टी प्रवक्ता र संसदीय दलका नेता पनि केन्द्रीय कार्य सम्पादन समितिको पदेन सदस्य हुने व्यवस्था छ। विधानले सभापतिलाई केन्द्रीय समितिको सदस्यबाट थप 31 जनालाई कार्य सम्पादन समिति सदस्यमा मनोनितका लागि प्रस्ताव गर्ने अधिकार दिएको छ। त्यो प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानको धारा 23(2) छ। महिनाको कम्तीमा एकपटक केन्द्रीय कार्य समितिको बैठक बस्नुपर्ने व्यवस्था विधानमा छ। कार्य सम्पादन समितिले केन्द्रीय कार्य समितिको एउटा बैठक र अर्को बैठकको बीचमा काम गर्न सक्छ। कार्य सम्पादन समितिले गरेका कामलाई केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ। आज कांग्रेस केन्द्रीय समिति बैठक नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
दुई तिहाईका लागि राष्ट्रिय सभामा अब वामदेव निर्णायक, सत्ता गठबन्धनले यसकारण परिवर्तन गर्न खोज्छ अध्यक्ष शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाई बहु मत नजिक पुग्दा त्यसले पार्ने प्रभावबारे टीका टिप्पणी शुरू भएको छ। 59 सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या 39 पुगेको छ। यद्यपि दुई तिहाईका लागि 40 सदस्य चाहिन्छ। बुधबारको निर्वाचन परिणामपछि आगामी 20 फागुनदेखि माओवादी केन्द्रको 15, नेपाली कांग्रेसको 10, एकीकृत समाजवादीका 8 र जनता समाजवादी पार्टीका 3 र राष्ट्रिय जनमोर्चाको 1 सदस्य गरी 37 जना गठबन्धनबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुनेछ। यो बाहेक अहिले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित 1 सांसद रामनारायण बिडारी पनि प्रतिनिधित्व गर्छन्। उनको कार्यकाल 20 फागुनमा सकिँदैछ। उनी नेकपा माओवादी समर्थित हुन्। माओवादी सत्ता गठबन्धनको एक घटक हो। त्यसैले उनको ठाउँमा गठबन्धनकै तर्फबाट अर्को कुनै पात्र सरकारको सिफारिशमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न आउनेछन्। यो समेत गर्दा राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट 38 जना सदस्य हुनेछन्। राष्ट्रिय सभामा का स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि गठबन्धनकै आबद्ध नेकपा एकीकृत समाजवादी समर्थित हुन्। उनलाई समेत जोड्दा 39 सदस्य हुन्छ। दुई तिहाई अर्थात 40 सदस्य पुर्याउन गठबन्धनले राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमको सहयोग लिनुपर्ने हुन्छ। गौतमले साथ दिएको अवस्थामा राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाई सहजै पुग्ने देखिन्छ। तत्कालीन नेकपा हुँदै राष्ट्रिय सभामा प्रवेश गरेका गौतम नेकपा विभाजनपछि कतै पनि खुलेका छैनन्। राजधानी दैनिकको प्रसंग हो यो।
खोप अभियानको 1,37,00,000 पूर्ण खोप गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपालमा कोरोना विरूद्धको खोप अभियान शुरू भएको 1 वर्ष पुगेको छ। खोप अभियान शुरू भएदेखि हालसम्म 3,04,75,599 मात्रा खोप लगाइसकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म 1 मात्रा खोप लगाएकाको संख्या 1,64,58,475 पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको संख्या 1,37,34,390 पुगेको छ। यस्तै अतिरिक्त खोप लगाउनेको संख्या 2,82,724 पुगेको छ। कुल जनसंख्यामा 1 मात्रा लगाउनेको 54.2 र पूर्ण मात्रा लगाउने 45.2% पुगेका छन्। लक्षित जनसंख्यामा 1 मात्रा लगाउने 82.6 र पूर्ण मात्रा लगाउने 68.9% पुगेको छ। हाल 12-17 वर्ष उमेर समूह र सोभन्दा माथि सबै उमेर समूहका व्यक्तिलाई सरकारले निशुल्क खोप दिँदै आएको छ। उमेर 1-11 वर्षका बाल बालिकाका लागि खोप अभियान छिट्टै शुरू गरिने जानकारी सरकारले गराएको छ। 2077 माघ 14 गतेदेखि अग्रपंक्तिमा खटिने स्वास्थ्य कर्मीका लागि कोरोना विरूद्धको खोप लगाउन शुरू गरिएको थियो। नेपालमा कोरोना विरूद्धको पहिलो पटक भित्रिएको कोविशील्ड खोप लगाइएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पुनः बढ़न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार 15 जनाको मृत्यु भएको छ। नेपालमा यससहित कोरोनाबाट मृत्यु हुनेको संख्या 11,687 पुगेको छ। अघिल्लो दिन 5 जना संक्रमितको मृत्यु भएको थियो। पछिल्लो 24 घण्टामा पीसीआर र एन्टिजेन गरी 21,808 नमूना परीक्षण गर्दा 8,017 जनामा कोरोना भाइरस पुष्टि भएको हो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबर हो यो। यता कान्तिपुर दैनिकले पनि कोरोनाको प्रसंगलाई नै अग्रपृष्ठमा छापेको छ। सरकारले 5 देखि 11 वर्षका बालबालिकालाई कोविड 19 विरूद्धको खोप करिब 2 महिनापछि लगाउने तयारी थालेको छ। करिब 40 लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको गुलाबी खोप मार्चको अन्त्य वा अप्रेल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन्। 5 देखि 11 वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर खोप अप्रेलको पहिलो सातासम्म आउने सम्भावना छ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डाक्टर आरपी बिच्छाले भन्नुभयो, खोप आउनसाथ 2 देखि 3 महिनाभित्र हामी यो उमेर समूहका पूर्ण जनसंख्यालाई खोप लगाउन सक्छौ। सरकारले धेरै अघि नै 12 देखि 17 वर्षसम्मका बालबालिकालाई लगाउन 60 लाख मात्रा खोपका लागि विश्व बैंक मार्फत फाइजर कम्पनीसँग अनुबन्ध गरेको थियो, तर कोभ्याक्स सुविधाको सहयोग अन्तर्गत मोडोनाको खोप 34 लाख मात्रा आयो। थप 40 लाख मात्रा मोडोना समेत नेपाल भित्रिसकेको छ। यसरी भित्रिएको कुल 74 लाख मात्रा मोडोना 12 देखि 17 वर्षका बालबालिकालाई दिन थालिएको छ। फाइजरको आउने भनिएको 60 लाख खोपलाई भने 5 देखि 11 वर्षका बालबालिकालाई लगाउन मिल्ने गुलाबी खोपमा परिवर्तन गर्न कम्पनीसँग आग्रह गरेका छौ। डाक्टर विच्छाले भन्नुभयो, 5 देखि 11 वर्षका बालबालिकाको जनसंख्या 40 लाख छ। खोप खेर जान सक्ने अनुमानसहित पहिले अपेक्षा गरिएको 60 लाखसँगै थप 24 लाख गरी 84 लाख मात्रा गुलाबी फाइजर दिन कम्पनीलाई आग्रह गरिएको हो। 5 देखि 11 वर्षका लागि खोप 2 महिनापछि यो उमेरका बालबालिकाको संख्या 40 लाख भएकाले 84 लाख मात्रा फाइजरको गुलाबी खोप ल्याउने सरकारको तयारी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब बाँकी प्रसंग। नागरिक दैनिकले अग्रपृष्ठमा कानूनमाथि क्रसर व्यवसाय शीर्षकमा खबर बनाएको छ। लहान नगरपालिका 14 बस्तीपुर स्थित खुट्टी खोलामा क्रसर उद्योग सञ्चालन भइरहेको छ। खोलामै सञ्चालित यस क्रसर उद्योगको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र कुमार यादवका अनुसार यो क्रसर उद्योग बिना दर्ता सञ्चालन भइरहेको छ। घरेलु कार्यालयमा दर्ता नै नभएको उद्योगले अनुगमन र नियन्त्रण वा कार्यवाही गर्न मिल्दैन, उहाँले भन्नुभयो। डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाष दासका अनुसार खुट्टी खोलामा सञ्चालित क्रसर उद्योगले क्रसर सञ्चालन सम्बन्धी मापदण्ड पालना गरेको छैन। यो उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन समेत नभएको उहाँले बताउनुभयो। बिना वातावरणीय मूल्याङ्कन कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन, तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। यो कानून विपरीतको कार्य कसरी भइरहेको छ, यसलाई कसरी रोक्ने थाहा नै भएन, दासले भन्नुभयो। जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुरले खुट्टी खोलामा कानून विपरीत क्रसर सञ्चालन भएको जानकारी प्राप्त भएको बताउनुभयो। यस विषयमा थप बुझ्न जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी विदामा रहेका ठाकुरले बताउनुभयो। उद्योग दर्ता अनुमति प्राप्त गर्न वन क्षेत्र सीमाङ्कनका लागि डिभिजन वन कार्यालयको सहमति आवश्यक पर्छ। वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन लगायतका मापदण्ड पूरा गर्नुपर्छ, तर चोर बाटोबाट क्रसर सञ्चालन गर्दा मापदण्ड प्रतिवेदन कानूनी प्रावधान केही पनि पूरा गर्नु पर्दैन। पूर्व पश्चिम राजमार्ग निर्माणको ठेक्का पाएको चाइना रेलवे कम्पनीले कानून विपरीत क्रसर सञ्चालन गरी मनपरी ढंगले नदीजन्य पदार्थ उत्खनन गर्दैछ। कानूनमाथि क्रसर व्यवसायी नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
Thank you. दूतावासका लागि अमेरिकामा 77,33,00,000 भवन खरिदमा अनियमितता लेखा समितिले थाल्यो छानबिन नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ अमेरिका स्थित नेपाली दूतावासका लागि वाशिङटन डीसीमा 75,50,000,000 भवन खरिद गर्दा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन शुरू गरेको छ 2073 पुसमा टेण्डर आह्वान गरी भवन खरिदका लागि जारी प्रक्रिया टुंगोमा नपुग्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारले 2075 वैशाखमा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बिना प्रतिस्पर्धा भवन खरिद गरेको थियो त्यतिखेर एमाले नेता प्रदीप गेवाली परराष्ट्र मन्त्री र अर्जुन कार्की अमेरिकाका लागि राजदूत हुनुहुन्थ्यो प्रारम्भिक अध्ययनमा अनियमितता देखिएपछि लेखा समितिले भवन खरिद सम्बन्धी सम्पूर्ण कागजात एक साताभित्र उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई 23 पुसमा पत्र पठाएको थियो तर दुई साता थप बिद्दा समेत मन्त्रालयले कागजपत्र उपलब्ध गराएको छैन पहिला शुरू गरिएको प्रक्रिया बीचमै अलपत्र पारेर हतार हतार भवन खरिद गरियो त्यसले लेखा समितिलाई थप सशंकित बनाएको छ अघिल्लो पटक बोलपत्र आह्वान गरेको प्रक्रियालाई कुनै कार्यवाहीमा नलगी बिना प्रतिस्पर्धा बिना प्रस्ताव आह्वान हतार हतारमा भवन खरिद गरिएकोमा समितिको गम्भीर चासो छ लेखा समिति सचिव डाक्टर रोजनाथ पाण्डेले भन्नुभयो समितिले परराष्ट्रलाई पठाएको पत्रमा पनि अनियमित ताको आशंका सहित 8 गम्भीर प्रश्न उठाएको छ यसैबीच परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्नुहुन्छ संसदीय समितिले मागेपछि हामीले जवाफ दिनुपर्छ मन्त्रालयका तथ्य तथ्याङ्क उपलब्ध गराउनु हाम्रो दायित्व हो तर कहिलेकाहीँ ठ्याक्क सूचना नभएर दूतावाससँग समन्वय गरेर पठाउनुपर्ने हुन सक्छ यसमा मैले थप बुझ्नुपर्नेछ बाह्र वैशाख 2075 पुरानो प्रक्रिया टुंगोमा नपुग्दै तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा भवन खरिद गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो बाह्र वैशाखमा मन्त्रीस्तरीय निर्णय लगत्तै परराष्ट्र मन्त्रालयद्वारा प्रक्रिया थाल्न अमेरिका स्थित नियोगलाई निर्देशन दिएको थियो 13 वैशाखमा भवन खरिदका लागि 85 करोड़ रूपियाँ निकासा भएको थियो भने दूतावासद्वारा नियोग उपप्रमुख जीवन प्रकाश श्रेष्ठको समजगत्वमा 3 सदस्यीय खरिद इकाई गठन गरिएको थियो नयाँ पत्रिका दैनिकले अग्र छापेको छ
दुई सातादेखि बढ़ेको चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ बाग्लो कुहिरो बदली र शीतलहरले चिसो बढ़ेपछि जनजीवन कष्टकर बन्दै गएको हो दुई सातादेखि राम्ररी घाम लागेको छैन कठ्याङ्ग्रिने चिसोले दैनिक मजदूरी गर्नेलाई निकै गाह्रो भइरहेको छ काम गर्न ननिस्कौं भने छाक टार्न गाह्रो हुन्छ घर निर्माणमा संलग्न मजदूर सीता चौधरीले भनिन् अत्याधिक चिसो रहेकाले कामै गर्न सकिँदैन मुटु नै कमाउँछ आगो बालेर हात सिकाउँदै काम गरिरहेको उनले बताइन् बिहानदेखि लाग्ने कुहिरो र चल्ने शीतलहरले दैनिक कामकाज गर्न गाह्रो भइरहेको धनगढ़ीका गोपाल भट्ट बताउँछन् विगत दुई सातादेखि बादल कुहिरो र शीतलहरले अत्याधिक चिसो बढ़ेको छ उनले भने चिसो बढ़ेसँगै दैनिक कामकाज गर्न घर बाहिर निस्कने गाह्रो हुँदा जनजीवन कष्टकर बन्दै गइरहेको छ अत्याधिक चिसोले तराईमा मात्र होइन पहाड़ी क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ चिसो बढ़ेपछि सशस्त्र प्रहरी बल नम्बर 34 गण हेडक्वार्टर कैलालीले धनगढ़ी बजारका चोक र चौतारामा आगो बाल्न दाउरा वितरण गरेको छ डिभिजन वन कार्यालय धनगढ़ीसँगको समन्वयमा केही चोक र चौतारामा आगो बाल्न दाउरा उपलब्ध गराएको सशस्त्र प्रहरी बल नम्बर 34 गण हेडक्वार्टर कैलालीका उपरीक्षक धनबहादुर सिंहले बताए उनले भने जिल्ला प्रशासन कार्यालयले चोक र चौतारामा आगो बाल्न दाउरा वितरण गर्न आग्रह गरे अनुसार हामीले यो काम थालेका हौं अत्याधिक चिसो बढ़ेपछि विपदका नाममा प्रदेश सरकारले छुट्याएको रकमबाट सहारा घरमा बस्दै आएकालाई कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए अत्याधिक चिसो बढ़ेका कारण हामीले दैविक प्रकोपमा जम्मा भएको रकमबाट केही थान कम्बल किनेर बाँड्यौं उनले भने कठ्याङ्ग्रिने चिसोले मजदूर बढ़ी मारमा नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू गोर्खापत्र दैनिकमा घट्दो जनसंख्या वृद्धि दर शीर्षकमा सम्पादकीय छापिएको छ प्रजनन दर घट्नु र बसाई सराई जनसंख्या वृद्धि दर घट्नुको मुख्य कारण मानिएको छ धेरै सन्तान जन्माएर दुःख बेहोर्नुभन्दा थोरै सन्तान जन्माएर उचित पालन पोषण र शिक्षा दीक्षालाई प्राथमिकता दिन थालियो मुलुकको शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि दुईभन्दा बढ़ी सन्तान नजन्माउनेको प्रवृत्ति देखा परेको छ ग्रामीण भेगबाट शहरमा बसाई सर्नेको संख्या बढ़ेसँग सँगै त्यहाँको आर्थिक जनजीवन महँगो हुने भएकाले पनि मान्छेले धेरै सन्तान जन्माउन चाहदैनन्। गोर्खापत्र दैनिकमा छापिएको छ। जनगणनाकै प्रसंग कान्तिपुर दैनिकले पनि सम्पादकीय बनाएको छ। जनगणनाको सन्देश, सक्रिय जनसंख्याको लाभ लिन अवेला नगरौं शीर्षकमा सम्पादकीय बनाएको छ भने यता नागरिक दैनिकले मुलुकको जनसंख्यिक चरित्र शीर्षकमा सम्पादकीय छापेको छ। यता अन्नपूर्ण पोस्टले दुर्लभ पशु पंक्षीको तस्करी रोकौं शीर्षकमा सम्पादकीय बनाएको छ। नेपालका दुर्लभ र लोपोन्मुख बन्ने जन्तु तथा चराचुरुङ्गीको तस्करी बढ्दै गएको छ। तस्करहरूले सर्वसाधारणको प्रयोग गरेर दुर्लभ बन्ने जन्तु र चराचुरुङ्गी पक्रिन र मार्न लगाएर विश्वका विभिन्न कुनामा पुर्याउने गरेका छन्। रातारात पैसा कमाउन उनीहरूले अवैध रूपमा बन्ने जन्तु र चराचुरुङ्गीहरूको व्यापार गर्ने गरेका छन्। अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ।
यता राजधानी दैनिकले सर्वोच्चको फैसलाले ल्याएको प्रशासनिक स्थिरता शीर्षकमा सम्पादकीय बनाएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले प्रदेश तथा स्थानीय तहमा गएका कर्मचारीहरूको हकमा पनि निजामती सेवा ऐन र नियमावली जस्ता मुख्य कानून बनाउन र उक्त कानून बनाउँदा कर्मचारीको सेवा सुविधालाई थप सुदृढ बनाउन निर्देशनात्मक आदेश दिएकाले पनि उनीहरू चिन्तित हुनु जरूरी छैन। आगामी दिनमा बन्ने कानून कर्मचारी मैत्री नै बन्ने देखिन्छ। सर्वोच्चको पूर्ण इजलासले लिएको यो निर्णयले नेपालको निजामती कर्मचारी प्रशासनको प्रशासनिक विकासमा संघीय मान्यतालाई स्थापित संस्थागत गरेर अघि बढ़ाउने देखिएकाले यसलाई सकारात्मक रूपमा हेरिनु पर्ने देखिन्छ। राजधानी दैनिकले सम्पादकीयमा लेखेको छ, कारोबार दैनिकले बदमाशी गर्नेलाई कानून अनुरूप दण्ड सजाय दिने र प्रतिस्पर्धी वातावरण उद्योग सञ्चालन गर्न दिने सरकारको दायित्व हो। उद्योग गर्न हतोत्साहित गर्दै सरकार सम्पादकीयमा कारोबार दैनिकले यो विषय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंगहरू। तयार भयो गौतम बुद्ध विमानस्थल, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माण सामग्री अभावका बावजूद निर्माण सकिएको छ। फिनिशिङका छिटफुट काम भइरहेका छन्। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भन्नुभयो, केही समयमै उडान सुचारू हुने अपेक्षा छ। जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उहाँले बताउनुभयो। 2079 जेठ 2 गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ।
यता कारोबार दैनिकले अग्रपृष्ठमा विजित भिसालाई वैधानिकरण गर्नेमा यूएई अगाडि शीर्षकमा खबर बनाएको छ। अन्य श्रम गन्तव्यको तुलनामा भिजिट भिसामा यूएई गई श्रम स्वीकृति लिने श्रमिकको संख्या बढ़ी पाइएको छ। वैदेशिक रोजगार विभागले जारी गर्ने श्रम स्वीकृति अनुसार पनि गत वर्ष श्रम स्वीकृति जारी भएका 116 श्रम गन्तव्य मध्ये यूएईका लागि मात्र आधा भन्दा बढ़ीले गए श्रमिक भिसालाई श्रमिक भिसामा वैधानिकरण गरेको छ। विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको श्रम स्वीकृति संख्या अनुसार 5,336 भिसा मध्ये यूएईका लागि 2,891 गैर श्रमिक भिसालाई श्रमिक भिसाका रूपमा वैधानिकरण गरी श्रम स्वीकृति लिएको पाइएको छ। भिजिट वा अन्य भिसामा विदेश गएर रोजगार अनुमति प्राप्त गरेपछि विभागबाट कानूनी रूपमा नै यो देशमा रोजगारीका लागि जान सकिने प्रावधान रहेको छ। कारोबार दैनिकले अग्रपृष्ठमा यो खबर दिएको छ।
नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणमा मुआब्जाको समस्या अझै टुंगिएको छैन। काठमाण्डुतर्फ सुरुङको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा नटुंगिदा थप काम अघि बढ़न सकेको छैन। सुरुङका लागि बलम्बु क्षेत्रमा 12 रोपनी जग्गा आवश्यक छ, जहाँ फ्लाइओभरका दुईवटा फाउण्डेशन निर्माणको काम मात्र भएको छ। जग्गाको मुआब्जा टुंगाएर रकम दिन नसक्दा थप काम अघि बढ़न सकेको छैन। मुआब्जाका लागि मात्र 1.25 अर्ब रूपियाँ चाहिनेछ। चालू आर्थिक वर्षमा 1.5 करोड़ रूपियाँ मात्र बजेट विनियोजन हुँदा मुआब्जा दिन नसकिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङमा अझै मुआब्जाको सकस कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचारका साथ आजलाई कार्यक्रम अखबारको समय सकिएको छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै श्रेया नेपाल र यशोदा अधिकारी कार्यक्रमबाट विदा हुन्छौं। यसपछि तपाईँ कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।